यो रेडियो नेपाल हो। अब दीपक जोशीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिका विषयमा स्पष्टीकरणको माग गर्दै प्रतिपक्षीद्वारा संघीय संसदका दुवै सदनको बैठक अवरूद्ध। प्रतिनिधि सभा बैठकमा सांसदबाट भएको अमर्यादित व्यवहारका विषयमा छानबिन गर्न समिति गठन। राज्यसभा सभापति रवि लामिछानेलाई नयाँ दिल्लीमा भाजपाका शीर्ष नेताहरूको स्वागत। संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदल समक्ष आम नागरिकबाट 44,000 भन्दा धेरै सुझाव प्राप्त। र इजरायल र लेबनानले आपसमा आक्रमण नगर्ने हिजबुल्लाहको पनि सहमति।
विदेश गए पनि चिन्ता किन गर्ने, नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ लिने, जहाँ भए पनि पाउनुहोस् हामी सँगै, कल गर्नुहोस् डेटा चलाउनुहोस् संसारभरि सजिलै। नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारू गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार विस्तारमा। प्रतिनिधि सभाको हिजोको बैठक प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिका विषयमा स्पष्टीकरणको माग गर्दै प्रतिपक्षीको विरोधका कारण अवरूद्ध भयो। नेपाल भारत सीमाका विषयमा प्रधानमन्त्री शाहले प्रतिनिधि सभा बैठकमा त्रुटिपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएको आरोप लगाउँदै प्रतिपक्षी दलका सांसदहरूले अवरोध कायमी राख्दा सभामुख डोलप्रसाद अर्यालले दुई पटक बैठक चलाउन खोजे पनि अघि बढ्न सकेन। त्यसपछि सभामुख अर्यालले आजसम्मका लागि बैठक स्थगित भएको घोषणा गर्नुभयो। यसैबीच प्रतिनिधि सभाको आइतबारको बैठकमा संसदमा अमर्यादित व्यवहार प्रदर्शन गर्ने सांसदहरूमाथि छानबिन गर्ने विषयमा हिजो समिति गठन भएको छ। सभामुख डोलप्रसाद अर्यालले हिजोको बैठकमा 7 दिनभित्र प्रतिवेदन तयार गर्ने गरी प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा 3 सदस्यीय छानबिन समिति गठन भएको जानकारी गराउनुभयो। त्यसअघि हिजोको पहिलो बैठकमा प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले आइतबारको बैठकमा दिनुभएको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गर्दै बैठक अवरूद्ध गर्नुभएको थियो। बैठकमा नेपाली कांग्रेसका सचेतक निष्कल राईले प्रधानमन्त्री शाहले संसदको रोष्टमा उभिएर बोलेको विषयमा आफूहरूको नोट अफ डिसेन्ट रहेको भन्दै नेपालले भारतको कहाँ कहाँ जग्गा मिचेको हो त्यो जानकारी दिनुपर्ने बताउनुभयो। नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर महरले देशका प्रधानमन्त्रीले नै नेपालले भारतको भूमि मिचेको भनेर दिएको अभिव्यक्तिमा कुनै सत्यता नरहेको भन्दै अभिव्यक्ति फिर्ता लिन माग गर्नुभयो। नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले देशको प्रधानमन्त्री जिम्मेवार हुनुपर्नेमा बहुमतको बल र अनुभवको अभावमा संसदमा तथ्यहीन र त्रुटिपूर्ण अभिव्यक्ति दिएको बताउनुभयो। श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईले राष्ट्रियतासँग जोड़िएको गम्भीर विषयमा प्रधानमन्त्रीको जवाफले गलत नजिर स्थापित गरेको बताउँदै अभिव्यक्ति फिर्ता नलिँदासम्म सदनको अवरोध जारी रहने बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञान बहादुर शाहीले प्रधानमन्त्रीको अभिव्यक्ति तथ्य प्रमाण र यथार्थमा आधारित हुनुपर्नेमा त्यसो हुन नसकेको बताउनुभयो। सभामुख अर्यालले प्रतिनिधिसभा बैठकको गतिरोध अन्त्य गर्न प्रतिपक्षी दलहरूसँग पटक पटक सहमतिको प्रयास र सम्वाद गर्न खोजेको भए पनि प्रतिपक्षी दलहरूले चासो नदेखाएका कारण सदनको प्रक्रिया अगाडि बढ़ाएको बताउनु भएको थियो। प्रतिनिधिसभाको अर्को बैठक आज दिउँसो 1 बजे बस्दैछ। यसैगरी राष्ट्रिय सभाको बैठकमा पनि सांसदहरूले प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शाहले दिनुभएको अभिव्यक्तिको विरोध जारी राखेपछि बैठक स्थगित भयो। बैठकमा सांसदहरूले नेपालले पनि भारतको सीमा मिचेको छ भनी प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्ति राष्ट्रहित विपरीत रहेको भन्दै सच्याउन माग गर्नुभएको थियो। राष्ट्रिय सभाको अर्को बैठक आज दिउँसो 1:15 बजे बस्दैछ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने 5 दिने भारत भ्रमणका क्रममा हिजो नयाँ दिल्ली पुग्नु भएको छ। भारतीय जनता पार्टी भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा नयाँ दिल्ली पुग्नुभएका सभापति लामिछानेलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भाजपाका महासचिव र विदेश विभाग प्रमुख विजय चौथाईवालाले स्वागत गर्नुभयो। भ्रमणका क्रममा सभापति लामिछानेले उच्च स्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्नुहुने कार्यक्रम छ। सभापति लामिछानेले भारतमा रहेका नेपाली समुदाय तथा पार्टीका शुभेच्छुकहरूसँग पनि भेट गर्नुहुनेछ। सभापति लामिछानेको भारत भ्रमण दलमा श्रीमती निकिता पौडेल, पार्टीका सहमहामन्त्री विपिन कुमार आचार्य, विदेश विभाग प्रमुख दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य सहभागी हुनुहुन्छ। संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले संविधान संशोधनका विषयमा आम नागरिकबाट 44,613 सुझाव प्राप्त गरेको जनाएको छ। कार्यदलका सदस्य सचिव लीलाधर सुविदीले 19,239 इमेल मार्फत र 25,374 सुझाव सामाजिक सञ्जाल व्हाट्सएप मार्फत प्राप्त भएका जानकारी दिनुभयो। कार्यदलले संविधान संशोधन प्रक्रियामा सबै नेपाली नागरिकको सहभागिता सुनिश्चित गर्न उद्देश्यले लिखित रूपमा सुझावका लागि आह्वान गरेको थियो। सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेटमा आर्थिक समृद्धि, सामाजिक न्याय, सुशासन, रोजगारीसँगै स्वास्थ्य, शिक्षा, पर्यटन, जलस्रोत, पूर्वाधार विकास लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेको छ। विकास र समृद्धिसँगै जनताका अपेक्षा सम्बोधन हुने गरी बजेट आउनु स्वागतयोग्य रहेको कैलालीका सरकारवालाको भनाई छ। धनगढ़ीबाट संवाददाता जगत साउदको रिपोर्ट।
आगामी आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत बजेटको कैलालीवासीले स्वागत गरेका छन्। सरकारले आगामी बजेटमा आर्थिक समृद्धि, सामाजिक न्याय, सुशासन, रोजगारीसँगै कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, जलस्रोत, जडीबुटी, सिंचाई, पूर्वाधार विकास लगायतका क्षेत्रलाई प्राथमिकता दिएको छ। विकास र समृद्धिसँगै जनताका आशा अपेक्षा सम्बोधन हुने गरी बजेट आउनु स्वागत योग्य रहेको सरकारवालाको भनाइ छ।
आशावादी बजेट छ, रूपान्तरणकारी बजेट छ, सुदूरपश्चिमका पनि पूर्ण योजनाहरू यसमा समेटिएका छन्। फाप्ला अन्तर्राष्ट्रिय रंगशाला समेटिएको छ, गेटा मेडिकल विश्वविद्यालय यही वर्षदेखि सञ्चालन हुने गरी बजेटमा समेटिएको छ।
किसान मजदुरी खाने वर्गहरूलाई पनि के राख्ने कार्यक्रम ल्याएको छ लागेको छ।
सुदूरपश्चिमका महत्वपूर्ण पर्यटकीय गन्तव्यहरू समेटेर पर्यटकीय चतुर्दिक भनेर एउटा घोषणा गरेको छ। त्यसले गर्दाखेरि केही आशावादी चाहिँ छौ हामी।
सरकारले निजी क्षेत्र मैत्री बजेट ल्याएको भन्दै उद्योगी व्यवसायहरू समेत बजेट प्रति उत्साहित देखिन्छन्। व्यवसायी केशव पाण्डे र
यी क्षेत्रको तर्फबाट हेर्दा सायद नै छौ। यी क्षेत्रले उठान गरेका विषयवस्तुहरू समेटिएका छन्।
सहुलियत दरमा भन्सार छुट गर्ने कुराहरू, कच्चा पदार्थमा 360 पदार्थमा चाहिँ अन्तर्शुल्क छुट गर्ने कुराहरू, विदेश मैत्री व्यवसाय गर्ने धेरै कुरा सम्बोधन भएको छ।
समग्रमा पूर्वाधार विकास, गरिबी निवारण, रोजगारी सृजना लगायतका क्षेत्रमा बजेट आशावादी देखिएको छ। यसका लागि बजेट कार्यान्वयन पक्ष महत्वपूर्ण रहनेछ। प्राध्यापक एसबी चन्द।
पूर्वाधारको विषयमा गरिबी न्यूनीकरण गर्ने बारेमा, रोजगार सृजना गर्ने बारेमा आशावादी हिसाबले चाहिँ योजनाहरू ल्याउन खोजेको छ। त्यसलाई कार्यान्वयन गर्न सकिने अवस्थामा राम्रो होला। विगतको वर्षमा बजेटको कार्यान्वयन पक्षलाई हेर्दाखेरि स्थिति सन्तोषजनक छैन।
बजेटमा सुदूरपश्चिम प्रदेशका थुप्रै विकासका योजना तथा नव प्रवर्तन कार्यक्रम समेटिएको छ। नयाँ बजेटमा गेटा राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयमा चिकित्सा शिक्षा कार्यक्रम सञ्चालन, चैनपुर सेती जलविद्युत परियोजना, दोधारा चाँदनी सुक्खा बन्दरगाह एकीकृत जाँच चौकी स्थापना, फाप्ला क्रिकेट मैदान, 2000 क्षमताको स्टेडियम, महाकाली सिंचाई कमाण्ड क्षेत्र तथा रानी जमरा कुलेर सिंचाई आयोजना, लम्की क्षेत्रको पूर्वाधार विकास, बिलौरी टाउन बजार हल प्रशोधन केन्द्र निर्माण, प्रादेशिक पर्यटकीय प्रबन्धन कार्यक्रम सञ्चालन, गुणस्तरीय टेलिफोन सेवा विस्तार लगायतका विकास आयोजना तथा कार्यक्रमलाई बजेटको प्राथमिकतामा राखिएको छ। जगत साउद, रेडियो नेपाल, धनगढी।
बाँकी समाचार। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आगामी असार 7-9 गतेसम्म चितवनमा हुन लागेको महाधिवेशनको तयारी तीव्र बनाएको छ। महाधिवेशनलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति गठन गरिएको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो। मूल आयोजक समितिमा पार्टी उपसभापति एवं अर्थमन्त्री डाक्टर सोनी मुवागले, महामन्त्री कविन्द्र बुर्लाकोटी र भूपदेव शाह, सहमहामन्त्री विपिन कुमार आचार्य, कोषाध्यक्ष लीमा अधिकारी, सहकोषाध्यक्ष बसुमाया तामाङ, प्रवक्ता मनिष झा, सचिवालय सदस्य विराज भक्त श्रेष्ठ र दीपकराज बोहरा रहनु भएको छ। यसैगरी समितिमा गणेश पराजुली, कानून मन्त्री सुविता गौतम, परराष्ट्र मन्त्री शिशिर खनाल, हरि ढकाल, सरिता गेवाली र सागर ढकाल लगायतका नेता पनि हुनुहुन्छ। दरबार हत्याकाण्ड भएको 25 वर्ष पूरा भएको छ। 19 जेठ 2058 नारायणहिटी राजदरबारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भएको थियो। नियमित पारिवारिक जमघटका बेला तत्कालीन राजा वीरेन्द्र सहित रानी ऐश्वर्य, युवराज दिपेन्द्र र निराजन, राजकुमारी श्रुति, राजकुमार धीरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ति, राजकुमारी शारदा, कुमार खड्का सहित राजपरिवारका अन्य सदस्यहरूको गोली हानी हत्या भएको थियो। घटनाबारे अध्ययन गर्न गठित उच्चस्तरीय छानबिन समितिले उक्त घटनामा तत्कालीन युवराज दिपेन्द्रले परिवारका सदस्यहरूलाई गोली हानेर पछि आफैलाई गोली हानेको भन्ने प्रतिवेदन सार्वजनिक गरेको थियो। तर त्यो प्रतिवेदन विश्वसनीय बन्न सकेन। रहस्यको पर्दा खुल्न नसकेको दुःखद हत्याकाण्डको यथार्थ छानबिन हुनुपर्ने माग अहिले पनि हुँदै आएको छ। विशेष अदालतले पूर्व सभामुख कृष्णबहादुर महरालाई 1,00,000 रूपियाँ धरोटीमा थुनामुक्त गर्न आदेश दिएको छ। न्यायाधीशद्वय सुदर्शन देव भट्ट र विदुर कोइरालाको इजलासले महरालाई धरोटीमा थुनामुक्त गर्न आदेश दिएको हो। महरा विरूद्ध सुन तस्करीको मुद्दा दायर भएको थियो। दैलेखको भैरवी गाउँपालिकामा जीप दुर्घटना हुँदा चालकसहित 3 जनाको मृत्यु भएको छ। घटनामा 5 जना गम्भीर घाइते भएका छन्। सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको जीप भैरवी गाउँपालिका 5 स्थित कालगौड़ामा दुर्घटना भएको थियो। दुर्घटनामा परि कालीकोट शुभकालिका गाउँपालिका 5 35-वर्षीय चालक कलबहादुर रोकाया, शुभकालिका गाउँपालिका 4 38-वर्षीय मित्र सुनार र शुभकालिका गाउँपालिका 6 55-वर्षीय पुलती सारा विकको मृत्यु भएको प्रहरीले जनाएको छ। दाङको तुलसीपुरमा टिपरको ठक्करबाट बाबु छोराको मृत्यु भएको छ। मृत्यु हुनेमा लमही नगरपालिका 5 35-वर्षीय मनोज नेपाली र उहाँका 5-वर्षीय छोरा मीनराज नेपाली रहेको प्रहरीले जनाएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल्सिनासँग अमेरिकाका सार्वजनिक कूटनीति सम्बन्धी उपविदेश मन्त्री सराबी रोजसले हिजो भेटवार्ता गर्नुभएको छ। भेटका क्रममा उपविदेश मन्त्री रोजसले सूचना तथा संचार क्षेत्रमा साझेदारी विस्तार एवं डिजिटल पूर्वाधार निर्माण गर्न तथा सूचना प्रविधि तथा दूरसंचार क्षेत्रको विकासमा नेपालसँग सहकार्य गर्न इच्छुक रहेको बताउनुभयो। सो अवसरमा सूचना तथा संचार मन्त्री डाक्टर तिमिल सिन्हाले नेपालमा राजनैतिक स्थिरता कायम भएको तथा सुशासन, पारदर्शिता र संस्थागत सुधारप्रति सरकार प्रतिबद्ध रहेको र डिजिटल पूर्वाधार र सूचना प्रविधि तथा दूरसंचार लगायतका क्षेत्रमा वैदेशिक लगानी आकर्षित गर्न नीतिगत सुधार सरकारको प्राथमिकतामा रहेको बताउनुभयो। सरकारको शासकीय सुधार सम्बन्धी 100 कार्यसूची अन्तर्गत सेवाग्राहीको घर दैलोमै पुगेर राहदानी वितरण गर्ने कार्यको अछाममा पनि कार्यान्वयन शुरू भएको छ। संवाददाता हिक्मत नेपालीको रिपोर्ट।
जिल्ला प्रशासन कार्यालय अछाम र जिल्ला हुलाक कार्यालय अछाम बीच राहदानी सेवालाई नागरिकको घर दैलोसम्म पुर्याउन 2082 वैशाख 11 गते भएको सम्झौता बमोजिम जिल्ला हुलाक कार्यालयबाट विवरण संकलन गरी प्राप्त हुन आएका राहदानीहरूलाई हुलाक कार्यालय मार्फत सम्बन्धित सेवाग्राहीको घर दैलोसम्म पुर्याउने कार्यको शुरूआत भएको र हालसम्म 28 नागरिकको घरमै गएर राहदानी वितरण गरिसकेको बताउनुहुन्छ जिल्ला हुलाक कार्यालयका निमित्त हुलाक अधिकृत रघुवीर रोका।
सम्बन्धित व्यक्ति जिल्ला प्रशासन कार्यालयमा आएर तयार गर्नको लागि निवेदन पेश गर्दाखेरि तपाईँले घरमै राहदानी बुझ्न चाहनुहुन्छ कि जिल्ला प्रशासन कार्यालयमै आएर बुझ्न चाहनुहुन्छ भनेर एउटा हामीले फर्मेट तयार गरेका छौँ। यदि इच्छुक व्यक्तिले फर्मेट भरेर उक्त राहदानीलाई घरमा पुर्याउनु पर्ने रजिस्ट्रेसन शुल्क बुझाएर फर्म भरेको खण्डमा हामीले घरमै राहदानी पुर्याउने व्यवस्था गरेका छौँ र हालसम्म 2083/1/11 गतेदेखि यहाँसम्म 28 राहदानी हामीले जनताको घर दैलोमा पुर्याइसकेका छौँ।
सम्झौता भएको मितिदेखि हालसम्म 150 जनाले राहदानी घरमै प्राप्त गर्नका लागि फारम भरेको र 60 रूपियाँ तोकिएको शुल्क तिरेर घरमै राहदानी प्राप्त गर्न थालेपछि सदरमुकामसम्म आउँदा जाँदा लाग्ने खर्च बचत भएकोले नागरिक यो सुविधा प्रति सकारात्मक भएको बताउनुहुन्छ। जिल्ला प्रशासन कार्यालयको राहदानी फाँटमा हुलाक प्रतिनिधिको रूपमा कार्यरत माधव रिमाल,
यहाँ आउनेहरूले घरबाट लानुहुन्छ कि यतै लानुहुन्छ भनेर सोध्छौ, त्यही अनुसार चाहिँ उनीहरूलाई सहजीकरण गर्छ। सस्तोमा घर पुर्याइदिँदाखेरि एकदमै सकारात्मक छन् उनीहरू।
मेल्लेक गाउँपालिका वडा नम्बर 4 कुसकोट राफाबाट जिल्ला प्रशासन कार्यालय अछाममा राहदानी बनाउन आउनुभएका सेवाग्राही युवराज साउद हुलाक सेवा मार्फत राहदानी घरमै बुझ्न पाउने भएपछि दोस्रो पटक जिल्ला प्रशासनमा आउनुपर्ने झन्झट हटेकोमा खुसी व्यक्त गर्नुहुन्छ।
हुलाकले गर्दा हामीलाई धेरै सेवा सुविधाहरू भइरहेको छ। हामी मिर्लेकबाट यहाँ आउँदाखेरि कमसेकम 1,000-2,000 रुपियाँ खर्च हुन्छ भने चाहिँ हामीलाई 60 रुपियाँले घरै पुग्दाखेरि एकदमै खुसी छु।
सरकारले घर घरमै हुलाक सेवा पुर्याउने नीति लिए अनुरूप हुलाक सेवा मार्फत राहदानीसँगै सवारी साधन चालकको अनुमति पत्र, लाइसेन्स, राष्ट्रिय परिचय पत्र लगायतका महत्वपूर्ण सरकारी कागजात नागरिकको घर आँगनमै सहज रूपमा पुर्याउने लगाउने भएपछि हुलाक स्याको क्षेत्र विस्तार सँगै यसको महत्व झन बढेको छ। हिक्मत बहादुर नेपाली, रेडियो नेपाल, अछाम।
बाँकी समाचार। प्रधान सेनापति अशोकराज सिग्देलले राष्ट्रसंघीय शान्ति मिशनका माध्यमबाट विश्वका विभिन्न देशमा नेपाली सेनाले पुर्याउँदै आएको योगदान विश्व शान्तिका लागि महत्वपूर्ण रहेको बताउनु भएको छ। संयुक्त राष्ट्रसंघीय शान्ति सैनिकको अन्तर्राष्ट्रिय दिवसका अवसरमा काभ्रेको पाँचखाल स्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा हिजो आयोजित कार्यक्रममा उहाँले संयुक्त राष्ट्रसंघको बड़ापत्रमा आधारित भई नेपाली सेनाले विश्वमा शान्ति स्थापनार्थ पुर्याएको योगदान ऐतिहासिक रहेको बताउनुभयो। सभामुख डोल प्रसाद अर्यालले विश्वका जुनसुकै देशमा छरिएर रहेका भए पनि नेपाली मूलका मानिसलाई नेपालले फरक एवं फराकिलो ढंगले समेट्नुपर्ने बताउनु भएको छ। नेपाली मूलका नागरिकको छाता संस्था एसोसिएशन अफ नेपाली ओरिजिनको प्रतिनिधि मण्डलसँग हिजो सिंहदरबार स्थित आफ्नो कार्यकक्षमा भेट्नुहुँदै सभामुख अर्यालले नेपाली मूलका मानिसलाई सम्बोधन गर्ने गरी नेपालको राष्ट्रिय हित अनुकूलको कानून बनाएर अघि बढ़नुपर्ने जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। लेबनान र इजरायलबीच एकअर्कालाई आक्रमण नगर्ने सहमति भएको छ। अमेरिकी मध्यस्थतामा भएको यो सहमतिलाई लड़ाकू समूह हिजबुल्लाहले समेत स्वीकार गरेको छ। अमेरिका स्थित लेबनानी दूतावासले हिजबुल्लाहले आक्रमण रोक्ने अमेरिकी प्रस्ताव स्वीकार गरेको पुष्टि गरेको हो। प्रस्ताव अनुसार लेबनानको राजधानी बेरूत स्थित दक्षिणी क्षेत्रमा हुने इजरायली आक्रमण रोकिनेछ भने हिजबुल्लाहले पनि इजरायलमाथिका आक्रमण बन्द गर्नेछ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि सहमतिको पुष्टि गर्दै हिजबुल्लाहले इजरायलमा आक्रमण नरोके बेरूतमा पुनः कार्यवाही शुरू हुने चेतावनी दिनुभयो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेतन्याहु र हिजबुल्लाहका प्रतिनिधिसँग वार्ता भएको र दुवै पक्षले गोलाबारी रोक्न सहमति जनाएको बताउनु भएको थियो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन भइसक्दा मुलुकको कुल गार्हस्थ्य उत्पादन 74 खर्ब 58 अर्ब बराबर पुग्ने प्रक्षेपण गरिएको बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार संघले बजेटपछि आयोजित अन्तर्क्रिया कार्यक्रममा अर्थमन्त्री वाग्लेले 5 वर्षको समय अवधिलाई दृष्टिगत गरी बजेट ल्याइएकोले आगामी वर्ष करिब 16 खर्ब राजस्व संकलन गर्ने लक्ष्य राखिएको बताउनुभयो। उहाँले प्रक्षेपित कुल गार्हस्थ्य उत्पादन 74 खर्बका आधारमा 7% आर्थिक वृद्धि कायम गर्न सकिने विचार व्यक्त गर्नुभयो। अर्थमन्त्री वाग्लेले विद्युतमा लगाइएको मूल्य अभिवृद्धि कर भ्याटबाट सरकार पछाडि नहट्ने उल्लेख गर्नुहुँदै अन्तिम उपभोक्तालाई मारमा नपर्ने गरी विभिन्न विकल्पमा छलफल भइरहेको जानकारी दिनुभयो। कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरू प्रसाद पौडेलले वैदेशिक मुद्रा संचितको आधार विप्रेषण रहेको उल्लेख गर्दै त्यसलाई दिगो बनाउन स्वदेशी वस्तु उत्पादन तथा निर्यातमा जोड़ दिनुपर्ने बताउनुभयो। सरकारले आगामी आर्थिक वर्षमा रासायनिक मल खरिदका लागि चालू आर्थिक वर्षको विनियोजनमा वृद्धि गरी 32 अर्ब 46 करोड़ रूपियाँ पुर्याएको छ। रासायनिक मल आपूर्ति क्यालेण्डर तयार गरी मुख्य खाद्य बाली लगाउने समयमा सहज वितरण गर्ने व्यवस्था मिलाउने गरी बजेट व्यवस्था गरिएको छ। बजेटले राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम सञ्चालनका लागि 2 अर्ब 7 करोड़ रकम विनियोजन गरेको छ। उपयोगविहीन सरकारी जग्गा र बाँझो जमिनको उपयोग गर्न स्थानीय तहमा भूमि बैंकको स्थापना र निजी क्षेत्रलाई एग्रो पुलिङ गर्न प्रोत्साहन गर्ने कार्यक्रम पनि आगामी बजेटले अघि सारेको छ। बजेटले सिरार 70 आँप तथा सर्लाईमा गोलभेडा प्रशोधन केन्द्र स्थापना गर्ने, कर्णालीमा स्याउ ओखर लगायतको फलफूलको जोन सञ्चालन गर्ने र चिसियन केन्द्र स्थापना गर्ने कार्यक्रम पनि अघि सारेको छ। चालू आर्थिक वर्षको 10 महिनामा वीरगंज नाका हुँदै 4 अर्ब 2 करोड़ रूपियाँ भन्दा बढ़ी मूल्यका विद्युतीय सवारी साधनहरू नेपालमा आयात भएका छन्। गत आर्थिक वर्षको 10 महिनाको तुलनामा चालू आर्थिक वर्षमा मूल्यको आधारमा विद्युतीय सवारी साधनको आयात 2 अर्ब 37 करोड़ अर्थात 143.60% वृद्धि भएको छ। वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी उदय सिंह विष्टले वीरगंज नाका हुँदै चालू आर्थिक वर्षमा 15,271 विभिन्न थरीका विद्युतीय सवारी साधनको आयात गरिएको र सोबाट प्राप्त हुने राजस्वमा उल्लेख्य रूपमा वृद्धि भएको जानकारी दिनुभयो। आगामी आर्थिक वर्षका लागि ऊर्जा उत्पादन प्रसारण तथा वितरण पूर्वाधारका लागि सरकारले 85 अर्ब 54 करोड़ रकम विनियोजन गरेको छ। जसमध्ये निर्माणाधीन प्रसारण लाइन तथा सब स्टेशन निर्माण सम्पन्न गर्न मात्रै 70 अर्ब रकम विनियोजन भएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले उल्लेख गरेको छ। आर्थिक वर्ष 2083-84 को बजेट मार्फत सरकारले आगामी 1 वर्षभित्र कम्तीमा 10 प्रसारण लाइन निर्माण सम्पन्न सम्पन्न गर्ने लक्ष्य अघि सारेको छ। जस अनुसार सरकारले हेटौँडा ढल्केबर इनरुवा 400 केभी प्रसारण लाइन चालू आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्ने घोषणा गरेको छ। बजेटपछि खुलेको पहिलो दिन नेपाली धितोपत्र बजारको परिसूचक नेप्से दोहोरो अङ्कले घटेको छ। सोमबार नेप्से परिसूचक 26.72 अङ्कले घटेर 2755.37 अङ्कमा सीमित भएको छ। यस दिन 349 कम्पनीहरूका 1,33,83,816 कित्ता शेयरहरू 5,16,44,00,000 मूल्यमा किनबेच भएका छन्।
भुवन आचार्य, अब खेल समाचार।
नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको T20 अन्तर्राष्ट्रियको वरियतामा एक स्थान सुधार भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद ICC जारी गरेको पुरुषतर्फको T20 अन्तर्राष्ट्रिय क्रिकेटको पछिल्लो वरियतामा नेपालले एक स्थान सुधार गरेको हो। पछिल्लो वरियतामा एक स्थान सुधार गर्दै नेपाली पुरुष क्रिकेट टोली 17 स्थानबाट 16 स्थानमा उक्लिएको छ। नामिबियालाई एक स्थान पछि पार्दै नेपालले आफ्नो वरियता सुधार गरेको हो। नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने अर्को विश्व कीर्तिमान नजिक पुगेका छन्। केही साता अघि मात्र एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम खेलमा 150 विकेट पूरा गरेका सन्दीप T20 अन्तर्राष्ट्रियमा पनि उक्त कीर्तिमान आफ्नो नाममा बनाउँदैछन्। श्रीलंका लेग स्पिनर बानेन्दु हसरंगाले 90 खेलमा 150 विकेट पूराको कीर्तिमान बनाएका छन्। सन्दीप हसरंगाको उक्त कीर्तिमान तोड्न नजिक रहेका छन्। सन्दीपले अहिले 75 खेलमा 138 विकेट बनाएका छन्। अब 14 खेलमा 12 विकेट लिएमा T20 तर्फ पनि सर्वाधिक कम खेलमा 150 विकेट पूरा गर्ने कीर्तिमान सन्दीपको नाममा रहनेछ। झापाको बुद्ध शान्तिमा खुला हाफ म्याराथन प्रतियोगिता हुने भएको छ। प्रतियोगिता साउन 19 गते बुद्ध शान्ति गाउँपालिकामा आयोजना हुने भएको हो। आयोजक बर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईका अनुसार एथलेटिक खेलाड़ीलाई प्रोत्साहन गर्ने उद्देश्यले बुद्ध शान्तिमै पहिलो पटक हाफ म्याराथन हुन लागेको हो। प्रतियोगिताको विजेताले 50,000 रुपियाँ, दोस्रोले 40,000, तेस्रोले 30,000, चौथोले 20,000, पाँचौंले 10,000 रुपियाँ र ट्रफी प्राप्त गर्नेछ। 21 किलोमिटर दूरीको सो प्रतियोगितामा नेपाल र भारतका गरी 400 जना धावकलाई सहभागी गराइने आयोजकको लक्ष्य रहेको छ।
आज देशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई स्थानमा पानी पर्ने सम्भावना छ। मधेस र कोशी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम 29.5 र न्यूनतम तापक्रम 16.5 डिग्री सेल्सियस मापन भयो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:03 भयो भने सूर्यास्त भरे साँझ 7:02 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिका विषयमा स्पष्टीकरणको माग गर्दै प्रतिपक्षीद्वारा संघीय संसदका दुवै सदनको बैठक अवरूद्ध। प्रतिनिधि सभा बैठकमा सांसदबाट भएको अमर्यादित व्यवहारका विषयमा छानबिन गर्न समिति गठन। रासोपा सभापति रवि लामिछानेलाई नयाँ दिल्लीमा भाजपाका शीर्ष नेताहरूको स्वागत। संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदल समक्ष आम नागरिकबाट 44,000 भन्दा धेरै सुझाव प्राप्त। र इजरायल र लेबनानले आपसमा आक्रमण नगर्ने हिजबुल्लाहको पनि सहमति। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। हाम्रो अर्को समाचार 8 बजे अंग्रेजी भाषामा प्रसारण हुनेछ। हवस् त, नमस्कार।